तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसपिएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
नेपालको उद्योग क्षेत्रको बारेमा कुरा गर्नतर्फ लाग्यौँ होइन।
अब यस अन्तर्गत नेपालको उद्योग वाणिज्य महासङ्घ सरकारपछि देशभर सञ्जाल भएको ठुलो संस्था र यो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था पनि हो।
अब यसको नेतृत्व चाहिँ शेखर गोल्छाले गर्ने तय भएको छ। उनले महासङ्घको अध्यक्ष स्वतः बन्ने गरी वरिष्ठ उपाध्यक्षको निर्वाचन 3 वर्ष अघि जितेका थिए। तर यसबीचमा चाहिँ उनलाई अध्यक्ष बन्न नदिन विधान संशोधनको तयारी भयो। तर विधान संशोधन गर्ने गरी कार्तिक मसान्तमा बोलाइएको विशेष अधिवेशन खारेज भयो र गोल्छा स्वतः अध्यक्ष बन्ने तय भएको छ।
यस अन्तर्गत उनले एसपिएस नेपालीसँग भावी कार्यक्रम र विदेशी लगानीकर्ता र गैर आवश्यक नेपालीका लागि नेपालमा रहेका अवसर बारे पनि कुराकानी गरेका छन्। नेपाल संवाददाता गोकर्ण अवस्थीसँग उक्त कुराकानी एकपटक सुनिहालौँ।
शेखरजी, तपाईँलाई एसपिएसमा स्वागत छ।
धन्यवाद गोकर्णजी।
शेखरजी, तपाईँ वरिष्ठ उपाध्यक्ष हुँदाखेरि उद्योग वाणिज्य महासङ्घको स्वतः अध्यक्ष हुने गरी हुनुभएको थियो, तर बिचमा केही तलमाथिहरू भए, संशोधनहरू गर्ने विधान संशोधनको कुरा भयो, तपाईँ अलिकति त्यसमा पनि लाग्नुभयो र अब ढुक्कले तपाईँ अध्यक्ष हुने माहौल बनेको छ, कस्तो फिल भइरहेछ तपाईँलाई यो रिभ्यू गर्दाखेरि?
पक्कै पनि राम्रो फिलिङ भएको छ, किनभने 3 वर्ष पहिला जब मैले चुनाव लडेँ, एउटा विधानलाई टेकेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने जुन एउटा प्रावधान थियो त्यसैलाई नै टेकेर मैले चुनाव पनि जितेँ। साथीहरूले मलाई धेरै राम्ररी सपोर्ट गर्नुभयो, मैले झन्डै 66% भोट पनि पाएको थिएँ र मलाई भोट दिँदाखेरि यो हाम्रो भविष्यको अध्यक्ष हो भनेर नै मैले भोट पाएका थिएँ। तर केही साथीहरूको भिन्न मत थियो र तर अहिले महासङ्घको एउटा यस्तो स्थितिमा छौँ हामी, यसलाई कमजोर बनाउनुहुन्न र एउटा विधिबाट आएको वरिष्ठ उपाध्यक्षलाई रोक्नुहुन्न भन्ने कुरा सबै साथीहरूले गरेपछि यो प्रक्रिया चाहिँ अहिले रोकिएको छ, विधान संशोधनको प्रक्रिया अहिले रोकिएको छ र अब म चैत्रमा अब स्वतः अध्यक्ष बन्ने प्रावधानको हिसाबले म अब अध्यक्षको रूपमा अगाडि बढ्नेछु।
शेखरजी, तपाईँको अध्यक्ष भइसकेपछिको एजेन्डाहरू के छन्, के काम गर्ने योजना छ?
पक्कै पनि चुनौतीहरू धेरै छन्। एउटा सबैभन्दा ठुलो चुनौती के छ भने कसरी निजी क्षेत्रको अहिले जुन लगानीको सुरक्षा गर्ने, उनीहरू भइरहेको लगानीलाईमा रहेका समस्याहरूलाई समाधान गर्ने र नयाँ लगानीकोलाई प्रेरित गर्ने, यो चाहिँ एउटा ब्रडली हेर्ने हो भने एउटा ठुलो च्यालेन्ज रहेको छ। तर हाम्रो सङ्गठनभित्र पनि धेरै ठुलो चुनौतीहरू रहेका छन्। अहिले उद्योग वाणिज्य महासङ्घको सचिवालय कमजोर भयो भनेर धेरै ठाउँबाट यो कुराहरू उठेको छ र सचिवालयलाई कसरी बलियो बनाउन सकिन्छ, एफिसियन्ट बनाउन सकिन्छ, एउटा प्राइभेट अफिसको रूपमा एफिसियन्टली कसरी अगाडि बढाउन सकिन्छ, यसमा चाहिँ मेरो जुन 30 वर्षको अनुभव छ त्यो चाहिँ मैले प्रयोग गरेर यसलाई चाहिँ बलियो बनाउने प्रयास गर्छु र कसरी यो सम्पूर्ण निजी क्षेत्र ठुलो होस् या मझौला होस् या सानो हुन् सबैले उद्योग वाणिज्य महासङ्घ हाम्रोलाई एउटा शीतल छारी हो भन्ने कुराको अनुभूति गराउने म प्रयास गर्नेछु।
शेखरजी, विदेशी लगानीको पनि कुरा गर्नुभयो यहाँले, विदेशी लगानीकर्ताहरू जो अस्ट्रेलियामा हुनुहुन्छ, कतिपय एनआरएन हुनुहुन्छ, कतिपय एनआरएनका मित्रहरू हुनुहुन्छ, उहाँहरूले यदि नेपालमा लगानी गर्नु पऱ्यो भने कस्तो छ अवस्था?
पक्कै पनि विदेशी लगानी हामीलाई चाहिएको छ, किनभने व्यापार घाटा अत्याधिक रूपमा बढेको छ, देशमा रोजगारी सृजना गर्न सकिएको छैन, त्यस हिसाबले हाम्रो देशमा विदेशी लगानी चाहिएको छ। तर विदेशी लगानी रहरले मात्रै आउँदैन, जबसम्म हामीले कम्पिटेटिभ एडभान्टेज दिन सक्दैनौँ तबसम्म विदेशी लगानी आउन सक्दैन। हामीले आइडेन्टिफाई गर्नु पऱ्यो कुन एरियाजमा हाम्रो कम्पिटेटिभ एडभान्टेज हुनसक्छ र कुन प्रडक्ट्सहरूमा हाम्रो कम्पिटेटिभ एडभान्टेज हुनसक्छ र यो विषयलाई एकदम गहनताको रूपमा यसलाई चाहिँ स्टडी गरेर यसको पहिचान गरेर यसमा अगाडि बढ्नुपर्छ। र म यो पनि के भन्न चाहन्छु भने अपर्च्युनिटिज धेरै छन् तर त्यसको पहिचान अहिलेसम्म भइसकेको जस्तो मलाई लाग्दैन।
शेखरजी, तपाईँले एउटा अभिलेखीकरणको, सम्पत्तिको अभिलेखीकरणको कुरा उठाउनुहुन्छ। धेरै नेपालीहरू जसको नेपाल अस्ट्रेलियामा बस्छन् उनीहरूको नेपालमा सम्पत्ति पनि छ र उहाँहरूलाई पनि यो चासोको विषय हुनसक्छ, तपाईँले यो विषय किन उठाउनुहुन्छ र यो के आवश्यक छ?
एउटा ठुलो चुनौती के रहेको छ भने हाम्रो निक्षेप ब्याङ्कहरू कमर्सियल ब्याङ्क्सहरूमा निक्षेप एकदम कम रहेको छ र खास गरेर प्रोडक्टिभ सेक्टरमा लगानी पनि कम भएको छ. यसको एउटा धेरै कारणहरू होलान्, तर एउटा मुख्य कारण मेरो विचारमा जुन सम्पत्ति शुद्धिकरणको एउटा जुन नियम छ त्यो नै रहेको छ. किनभने सम्पत्ति शुद्धिकरण एफटिएफ जुन इन्टरनेसनली एउटा अर्गनाइजेसन छ त्योसँग गाइडेड छ, र यसले चाहिँ के भनेको छ भने टेररिज्मको पैसा या ड्रग्सको पैसा या ह्युमन ट्राफिकिङ लगायत यस्ता चिजहरूकोलाई मात्रै यसले समेटेको छ. तर एफएटिएफले अहिले जुन सम्पत्ति शुद्धिकरणको लागि जुन प्रावधानहरू नेपालमा कुरा गरिएको छ त्यो चाहिँ त्यसले चाहिँ जुन किनभने हाम्रो ट्रेडिसनली एउटा अर्गनाइज इकोनोमी थिएन र त्यस हिसाबले जुन लगानी गर्न सकिन्थ्यो एउटा प्रोडक्टिभ सेक्टरमा त्यसलाई चाहिँ यसले डिस्करेज गरेको छ, र यसमा चाहिँ केही सुधार हुनुपर्छ. र मैले के भनेको छु भने एकचोटि किन नेपालमा कहिले पनि अभिलेखीकरण गरिएको छैन, सम्पत्तिको अभिलेखीकरण गरिएको छैन, एकपटक त्यसको अभिलेखीकरण भएमा त्यसपछि त्यो सम्पत्ति चाहिँ प्रोडक्टिभ सेक्टरमा लगानी भएमा त्यसले चाहिँ एउटा रोजगारीको सम्भावना पनि यसले चाहिँ बढाउँछ, र देशमा एउटा व्यापार घाटा लगायत जुन हाम्रो निर्यात गर्ने एउटा सम्भावनाहरू पनि बढाउँछ.
अर्को कुरा, गैर आवासीय नेपालीहरू छन् विदेशमा बसिरहेछन्, उनीहरू पनि नेपालमा लगानी गर्न चाहन्छन् र एफएनसिसिआईको तपाईँ अध्यक्ष हुँदै हुनुहुन्छ र 2003 एउटा पार्टनरसिप पनि छ. सो एनआरएनहरूलाई के भन्न चाहनुहुन्छ, अब आवश्यकता उहाँहरूको इन्भेस्टमेन्टको सिपको के छ?
म एनआरएन साथीहरूलाई के भन्न चाहन्छु भने नेपालमा अपर्च्युनिटिजहरू धेरै छन्। हामी एउटा यङ राष्ट्र छौँ र जुन हाम्रो टुरिज्म, हाइड्रो पावर लगायत धेरै यस्ता उद्योगहरूमा चाहिँ अपर्च्युनिटीहरू धेरै छन्। हाम्रो पर क्यापिटा इन्कम पनि 1000 बढी भइसकेको छ, यसले गर्दाखेरि कन्जम्सन पनि अब बढेको छ र आउने समयमा कन्जम्सन अझ बढ्छ. यो आधारमा नेपालमा लगानीको र देशमा व्यापार गर्नको लागि या उद्योग राख्नको लागि सम्भावनाहरू धेरै रहेको छ. र म साथीहरूलाई के भन्न चाहन्छु भने नेपाललाई एउटा अपर्च्युनिटीको रूपमा हेर्नुहोस्। नेपालमा हामी धेरै पटक यो ब्युरोक्रेटिक हर्डल्स या पोलिटिकल हर्डल्सले गर्दाखेरि अलिकति डिस्करेज हुन्छौँ, तर त्यो डिस्करेज त हुने अब त्यसमा चाहिँ अब पक्कै पनि त्यसमा चाहिँ सुधार गर्ने आवश्यकता छ. तर साथै जुन अपर्च्युनिटिजहरू छन्, एउटा यङ नेसनको अपर्च्युनिटी, एउटा मिडल क्लास बुमिङ भएको एउटा स्थितिको अपर्च्युनिटी, र यो अपर्च्युनिटीलाई हामीले हेरेर यसमा लगानी गर्न सक्यौँ भने र जसरी अघि भने मैले हाम्रो कम्पिटेटिभ एडभान्टेज भएको क्षेत्रहरूलाई चाहिँ पहिचान गरेर यसमा हामीले लगानी गर्न सक्यौँ भने पक्कै पनि नेपालमा चाहिँ रिटर्न अन इन्भेस्टमेन्ट चाहिँ राम्रै हुनेछ.
अन्त्यमा तपाईँ भिजिट नेपाल कार्यदलमा पनि हुनुहुन्छ, भिजिट नेपाल टुरिस्टहरू एट्र्याक्ट गर्ने भन्ने पनि छ, के सन्देश छ जुन अस्ट्रेलियामा बसेका नेपालीहरू छन् उनीहरूले नेपाल कसरी सहयोग गर्न सक्नुहुन्छ?
पक्कै पनि टुरिज्मले एउटा ठुलो रोजगारीको एउटा सम्भावना पनि क्रिएट गर्न सक्छ, र यसले चाहिँ एउटा किनभने हामी एउटा युनिक कन्ट्री छौँ, र मैले जति पनि विदेशीहरूसँग कुरा गर्दाखेरि नेपाल एकचोटि हामी आउनु पाए हुन्थ्यो भन्ने कुरा धेरै साथीहरूले गर्छन्, र त्यो हिसाबले नेपाल एउटा एक्जोटिक डेस्टिनेसन पनि हो. र जब भिजिट नेपाल 2000 बन्दैछ अनि त्यसमा पनि एउटा वन एनआरएन वन टुरिस्ट भन्ने जुन अवधारणा पनि सरकारले लिएर आएको छ, र अहिले 1 मिलियन टुरिस्टबाट 2 मिलियनको एउटा टार्गेट राखेको छ, त्यो सफल गराउनलाई एनआरएनले चाहिँ एउटा रोल खेल्नै पर्छ जस्तो लाग्छ. र टुरिज्म एउटा सायद एउटा यस्तो क्षेत्र छ त्यसले हामीलाई समृद्धिको जुन एउटा सपना हामी सबैले देखेका छौँ त्यसलाई चाहिँ साकार बनाउनको लागि टुरिज्मले एउटा ठुलो रोल खेल्न सक्छ, र त्यसैले गर्दाखेरि यो एकदम पोजिटिभ छ, र एनआरएनहरूले यसमा पनि आफ्नो देशलाई हार्ड सेलिङ गरेर कसरी मार्केटिङ गर्ने यसमा चाहिँ ध्यान पिराएर एउटा नेपालमा चाहिँ म्याक्सिमम् टुरिज्म इन्फ्लो गराउने एउटा वातावरण तयार गर्नुपर्छ.
र नेपाल उद्योग वाणिज्य महासङ्घका अब अध्यक्ष बन्ने तय भएका होइन शेखर गोल्छासँग हाम्रो नेपाल संवाददाता
गोकर्ण अवस्थी कुरा गर्दै, र यो कुराकानी पनि केही बेरमा हाम्रो वेबसाइटमा राख्नेछौँ. ठेगाना फेरि भनिदिइहालौँ,
sbs.com.au/nepali. र अब त्यो यो सामग्रीको लिङ्क चाहिँ तपाईँले फेसबुक र ट्विटरमा @sbsnepalima पनि पाउन सक्नुहुनेछ.
SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्. लाइक, शेयर र कमेन्ट गर्नुहोस्. SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.